यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अध्ययन विधामा गएर नफर्केका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूद्वारा राज्यलाई 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी, छानबिन गरी रकम असुल्न सरकार गम्भीर। आज र भोलि मुलुकभरका 22 लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै र अमेरिकासँग शान्ति सम्झौतामा सहमति हुनु कुरा अझै निकै परको विषय रहेको इरानी अधिकारीहरूको भनाई। समाचार अब विस्तारमा। अध्ययन विधामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू नफर्किँदा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको छ। त्रिवीको नियमानुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष र अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलब सहित अध्ययन विदा दिने गरेको हो। तर प्राध्यापकहरूले विधाको चरम दुरूपयोग गरेको पाइएपछि त्यस सम्बन्धी त्रिवीले अध्ययन विदामा गएर नफर्किने शिक्षक कर्मचारीको खोजबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको थियो। छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका 191 जना र विदा लिएर अध्ययन पूरा नगर्नेमा 207 जना गरी कुल 398 प्राध्यापक छन्। कबुलियत अनुसार सामा ब्याज सहित फिर्ता गर्न त्रिवीले पत्राचार गरेकोमा 20 जनाले मात्र रकम बुझाएका छन्। अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदामा बस्दा त्रिवीको ढुकुटीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याज सहित फिर्ता गर्ने भनेर कबुलियत नामा अनुसार 20 जनाबाट 6 करोड़ रूपियाँ फिर्ता भएको समितिले जनाएको छ। पहिलो चरणमा पैसा नबुझाउनेलाई दोस्रो चरणमा कानूनी परामर्श लिएर नाम सार्वजनिक गर्ने र 35 दिने सूचना अवधिमा पनि सम्पर्कमा नआए सम्बन्धित निकायलाई कार्यवाहीका लागि सिफारिश गरिने पनि समितिले जनाएको छ। यसै गरी त्रिवीले ताकेता गरेपछि 50 जना भन्दा बढ़ी प्राध्यापक फिर्ता गर्ने प्रक्रियामा छन् र नफर्किने प्राध्यापकले प्रति व्यक्ति कम्तीमा 10 लाखदेखि 50 लाख रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्नुपर्ने देखिएको त्रिवीले जनाएको छ। यसैबीच अध्ययन विधाको दुरूपयोगका विषयमा सरकारले चासो लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले यो विषय चासोका साथ अध्ययन गरिरहनु भएको छ भने प्रधानमन्त्री र शिक्षा मन्त्रीको सचिवालयले छानबिन समितिका संयोजक डाक्टर काफ्लेसँग पनि छलफल गरेको छ। प्रधानमन्त्री र शिक्षा मन्त्रीले चासो देखाएपछि त्रिवीले कामलाई थप तीव्रता दिएको छ। नेपाली कंग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिलाई पूर्णता दिएको छ। गत चैत 11 गते बसेको कंग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय सुझाव दिनका लागि पार्टी उपसभापति पुष्पा भूषालको संयोजकत्वमा विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको थियो। त्यसमा 15 सदस्य थपेर समितिलाई पूर्णता दिएको कंग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठक सोमबार दिउँसो 3 बजे वनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिनुभयो। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो। यसैबीच रासोपा सचिवालय बैठक भने आज 3:30 बजे बस्दैछ। बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने जनाएको छ। बैठकमा प्रतिनिधि सभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलका लागि प्राविधिक सहायता एवं लेबी लगायतका विषयमा पनि छलफल हुने प्रवक्ता शाहले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैर जिम्मेवार सामग्री सम्प्रेषण नगर्न संचार माध्यम एवं सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। नुवाकोटको विदुर नगरपालिकाको बट्टारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संचार जगतले जिम्मेवार एवं आत्मअनुशासित भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। राज्यको 4थो अंगका रूपमा रहेको संचार जगत विधि विधान र आचार संहिता परिपालनामा गम्भीर हुनुपर्ने बताउँदै मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जालमा मात्र नभई संचार जगतले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या रहेको बताउनुभयो। साथै उहाँले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्नुपर्ने आग्रह गर्नुभयो। उहाँले भ्रमको आयु छोटो हुन्छ तर त्यसले पार्ने क्षति गम्भीर हुन सक्छ, त्यसैले अपुष्ट सूचनाबाट संचार माध्यम सचेत हुन जरूरी छ भन्नुभयो। यसअघि पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उहाँले प्रष्ट पार्नुभयो। बाँकी जिल्लामा बालबालिकामा कुपोषणको समस्या गम्भीर बन्दै गएको छ। पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले बाँकेमा कडा तथा मध्यम कुपोषणका बिरामी बढ्दो क्रममा रहेको देखाएको छ। बाँकेबाट संवाददाता सरला सुवेदी।
बाँकीमा आर्थिक वर्ष 2080-81 442, 281, 82 558 र चालू आर्थिक वर्ष 2082-83 को 8 महिनामै 328 बालबालिकामा कडा कुपोषण देखिएको छ। किशोरी अवस्थादेखि नै पोषणमा ध्यान नदिँदा समस्या बढ्दै गएको छ। उमेर नपुग्दै गर्भवती हुनु, तौल कम र रक्त अल्पता भएका किशोरीबाट जन्मिने बालबालिकामा कुपोषण बढी देखिने गरेको छ। स्वास्थ्य कार्यले बाँकेका पोषण फोकल पर्सन बसन्ती मल्ल।
तीन वर्षको तथ्याङ्क हेर्ने हो भने कुपोषणको दर चाहिँ बिस्तारै संख्या बढेको देखिन्छ। विगतका वर्षहरू भन्दा समुदायमा हाम्रो लुकेर रहेका कुपोषित बच्चाहरू तिनलाई चाहिँ हामीले खोज पड़ताल गरेका छौँ। समुदायमै गएर पोषण स्थिति तिनीहरूको के छ भनेर लेखा गरिएको छ। त्यो कारणले गर्दा पनि संख्या बढेको देखिन्छ।
भेरी अस्पतालको कुपोषण पुनर्स्थापना केन्द्रमा बाँकेसँगै बर्दिया, सुर्खेत, जाजरकोट र दाङबाट पनि कुपोषित बालबालिका आउने गरेका छन्। नेपालगंज उपमहानगरपालिका भन्दा गाउँपालिका कुपोषणको संख्या बढी देखिएको छ। राप्ती सुनारी गाउँपालिकाकी टीका केसी आफ्नै 6 महिनाको छोरीको कम तौलका कारण भेरी अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा उपचार गराइरहनु भएको छ। उपचारपछि तौल बढ्दै गए पनि अझै केही दिन बस्नुपर्ने उहाँ बताउनुहुन्छ।
एकदमै कमजोर थियो के, पहिला के भएको रहेछ भनेर चेक गराउन ल्याएको, यसलाई बाल्टी पनि देखायो कि पछाडि मैले गाउँमै बसेर खुवाइराखे। धेरै एलर्जीहरू आउने, ज्वरो आउने समस्या देखाएपछि नै रेफर गरेर पठाउनु भएको।
बाँके वनकटवाकी निर्मला यादव पनि 7 महिनाकी छोरीको उपचारका लागि केन्द्रमा आउनु भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकेमा कडा कुपोषणका बिरामीको संख्या उच्च रहेको भेरी अस्पताल बाँकेका स्टाफ नर्स सरस्वती शर्माको भनाइरहेको छ।
बाँके जिल्लामा पोषण पुनर्स्थापना केन्द्र स्थापना भएदेखि बच्चाहरूले राम्रो सेवा सुविधा, बच्चा सँगसँगै आमाहरूले सेवा सुविधा पाएको छ। यो बाँकी जिल्लामा नेपालभरिको 77 जिल्लामा कुपोषण बच्चाहरू चाहिँ एकदमै धेरै रहेछन्।
कुपोषण न्यूनीकरणका लागि स्वास्थ्य निकाय मात्र होइन, अभिभावक र समुदायको पनि सक्रिय भूमिका आवश्यक देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
बाँकेको यो रिपोर्ट पछि अब अर्को विषय। बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका 2 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बीएए 0305 नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका 7 स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका 5 का 55 वर्षीय भूमि लामिछाने र उहाँका करिब 7 वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार योग शिविर चलिरहेको ठाउँमा जाँदै गरेको अवस्थामा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो। मृत्यु भएका लामिछाने योग गुरु समेत रहनु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा लामिछानेकी पत्नी 50 वर्षीय सीता र अर्का 65 वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते हुनुभएको छ। घाइते 2 जनाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको असर भक्तपुरका विकास निर्माणका काममा पनि देखिन थालेको छ। इन्धनसँगै निर्माण सामग्रीको मूल्य एकैचोटि 30-35% उकालो लागेपछि भक्तपुरका निर्माण व्यवसायहरू कामबाट पछि हट्न थालेका छन्, जसले गर्दा जिल्लाभर विकासका योजना ठप्प हुने अवस्था देखिएको हाम्रा भक्तपुर संवाददाता पुष्कर राज बुढाथोकीले बताएका छन्। निर्माण व्यवसायहरूका अनुसार बिटुमिन जस्ता अत्यावश्यक सामग्रीको अभाव सुलिँदै गएको छ। यसको प्रत्यक्ष असर टेण्डर प्रक्रियामा देखिएको छ। पहिले एउटै प्याकेजमा 30 वटासम्म टेण्डर पर्नेमा अहिले एउटा मात्र प्रस्ताव आउने अवस्था सृजना भएको छ। इन्धनको मूल्य वृद्धिले शुरू गरेको यो श्रृंखला अब विकास निर्माणमै गम्भीर संकटको संकेत देखिएपछि सड़क पूर्वाधार र योजनाहरू कागजमै सीमित हुने खतरा बढ़ेको सूर्य विनायक नगरपालिका पूर्वाधार शाखा प्रमुख वरिष्ठ इन्जिनियर जनक नेउपानेले बताउनुभयो। नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ। क्रूड अयल अर्थात कच्चा तेलको मूल्यको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ़ी तोकिएको भनी आम उपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको प्रश्न पारेको हो। क्रूड अयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ। सरकारले आज र भोलि देशभरिका बाल बालिकालाई भिटामिन ए खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ए सँगै झुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रम अन्तर्गत 6 महिनादेखि 59 महिनाका करिब 22 लाख बाल बालिकालाई भिटामिन ए क्याप्सल खुवाइँदैछ। त्यस्तै 1 वर्षदेखि 5 वर्ष मुनिका करिब 20 लाख बाल बालिकालाई जुकाको औषधि पनि खुवाउन थालिएको छ। त्यसका लागि स्थानीय तहले पाएक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन्। कार्यक्रममा करिब 52 हजार महिला स्वास्थ्य स्वयंसेविका र 15 हजार स्वास्थ्य कर्मी परिचालन गरिएका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बाल विवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना तयार पारेको छ। अहिले पनि सुदूरपश्चिम प्रदेशमा बाल विवाहको दर उल्लेख रहेकोले सन् 2030 बाल विवाह अन्त्य गर्ने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले रणनीतिक कार्ययोजना कार्यान्वयनमा ल्याउन लागेको हो। बचाङबाट संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
2087 सुदूरपश्चिम प्रदेशलाई बाल विवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएर प्रदेश सरकारले ओल्ड भिजन संस्थासँगको सहकार्यमा रणनीति कार्ययोजना मस्यौदा तयार गर्न लागेको परामर्शदाता सन्तोष महर्जनले जानकारी दिनुभयो।
नेपाल सरकारकै प्रतिबद्धता सन् 2030 बाल विवाह अन्त्य गर्ने भएको कारणले गर्दाखेरि जिल्ला परामर्शहरू भइरहेको अवस्था चाहिँ हो। सबै जिल्लाबाट यसो सुझाव लिइसके पछाडि हाम्रो बनेको मस्यौदालाई अन्तिम रूप दिएर त्यसलाई चाहिँ अगाडि बढ्ने लक्ष्य लिएको छ।
बझाङ जिल्लामा बाल विवाहको अवस्था बारे जानकारी दिनुहुँदै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामी,
12 स्थानीय तहमा बाल विवाहको संख्या उल्लेखनीय छ। जस्तै सुरमामै 68% बाल विवाह छ, त्यस्तै जयपेटीमा 57% छ, थलारामा 53% लगायत सबै पालिकाहरूमा चाहिँ यो धेरै छ। उनीहरूको पोषणको पनि समस्या छ, छिट्टै बच्चा पाउने, बच्चाहरू पनि कम तौलको जन्मिने, त्यो पनि समस्या छ। 18 वर्ष मुनिको एबोर्सन पनि धेरै गर्ने गरेको,
बाल सञ्जालको अगुवाई गरिरहेका बाल बालिकाहरू पनि बाल विवाह समाजमा हुने गरेको छ, तर वडा तथा पालिकाले न्यूनीकरण गर्न कडाई गर्न नसकेको अनुभव सुनाउनुहुन्छ।
हाम्रै गाउँमा करिब 3 बाल विवाह भयो होइन, एकजना भाइ चाहिँ 8 क्लासमा पढिरहेको थियो, अर्कोले चाहिँ 9 क्लासमा पढ्दाखेरि गर्यो। 3-3 बाल विवाह हुँदा पनि हाम्रो स्थानीय तहबाट कुनै पनि एक्सनहरू चाहिँ लिएको छैन। 2-4 केसहरू स्ट्रिक्ट रूपले चाहिँ कारवाही भयो भने चाहिँ भोलि अर्कोले गर्न डराउँछ।
अभिभावकको मञ्जुरी भन्दा नि आफ्नै इच्छामा बाल विवाह गर्ने अवस्था वृद्धि भइरहेको छ र हामी त्यसलाई रोक्ने प्रयासमा छौँ। जस्तै सडक नाटक मार्फत जनचेतना कार्यक्रम अनि विभिन्न तालिमबाट हामी यसलाई रोक्ने प्रयासमा छौँ।
बाल विवाह भइसके पछाडि बाल बालिकाको भविष्य बर्बाद हुनका साथै सम्बन्ध विच्छेद हुने, बहुविवाह हुने, घरेलु हिंसा भएर आत्महत्याका घटना समेत बाल विवाहसँग जोडेर हुने भएकाले यसको रोकथामका लागि कानूनी कडाई गर्नुपर्ने र जनचेतनाको पनि आवश्यकता देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
बझाङ संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। धौलागिरी हिमालमा यो वसन्तयामको आरोहण शुरू भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 4 स्थित विश्वको 7 धौलागिरी हिमालको उचाइ 8,167 मिटर छ। इमेजिन नेपाल कम्पनी मार्फत आरोहणका लागि गएका 4 विदेशी र 5 नेपाली गरी 9 हिजो सफल आरोहण गरे। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानका अधिकारीहरूले अमेरिकासँगको वार्ता प्रगति उन्मुख भए पनि शान्ति सम्झौता भने अझै निकै टाढाको विषय रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग राम्रो कुराकानी भइरहे पनि अमेरिकालाई होर्मुज जलमार्गको विषयले बार्गेनिङ गर्न खोजे स्वीकार्य नहुने प्रश्न पार्नुभयो। इरानले आफ्ना बन्दरगाहहरूमाथिको प्रतिबन्ध अमेरिकाले नखुलाएसम्म होर्मुज जलमार्ग बन्द गर्ने बताएको छ। इरानी सुरक्षा गार्डले भारतका 2 पानी जहाजलाई पनि आज होर्मुज जलमार्गबाट फिर्ता पठाएको छ। अब मौसम। कोशी प्रदेश लगायत बाँकी पहाड़ी र हिमाली भूभागमा आज साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। अध्ययन विदामा गएर नफर्केका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूद्वारा राज्यलाई 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी, छानबिन गरी रकम असुल्न सरकार गम्भीर। आज र भोलि मुलुकभरका 22 लाख बाल बालिकालाई भिटामिन ए खुवाइँदै र अमेरिकासँग शान्ति सम्झौतामा सहमति हुने कुरा अझै निकै परको विषय रहेको इरानी अधिकारीहरूको भनाइ। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।